नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेकपा एमाले र माओवादी बीच पार्टी एकताका बारेमा भोलि छलफल हुने, दुई दिनको मिति राखेर पार्टी एकता घोषणा गरिने एमाले अध्यक्ष ओलीको भनाई।
हामीलाई धेरै तयारी केही गर्नु छैन, गर्ने भनेपछि गर्ने, छोटो समय राखेर दुई दिनको मिति राखेर तीन दिनको मिति राखेर हामी पार्टी एकताको घोषणा गर्न सक्छौँ र निकट भविष्यमा घोषणा हुँदैछ।
तराई मधेसको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश दुईका सांसदको माग। कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको हिल्सा नाकाको अध्ययन गर्ने।
नवलपरासीमा 12 वर्ष बालिकालाई सामूहिक बलात्कार गर्नेलाई 13 वर्षको जेल सजाय। बलात्कारमा संलग्न 3 जनाले जनही 1 लाख रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने।
भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी बीजेपी ठूलो दल बन्ने, सरकार बनाउन स्पष्ट बहुमत भने पुगेन।
र नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाह को पशुपति आरे घाटमा अन्त्येष्टि।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
मेडिकल इन्ट्रान्समा सर्वाधिक सफल संस्था भाइब्रेन्टको VIP करियरमा अब लोकसेवा तयारीका विशिष्ट कक्षाहरू।
अनुभवी, ख्याति प्राप्त र स्थापित विषय विज्ञहरूबाट नियमित पठन पाठन,
नियमित परीक्षा र फिडब्याक,
निशुल्क पाठ्य पुस्तक, व्यवस्थित पुस्तकालय र सुविधायुक्त पूर्वाधार।
लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, बैंक र सुरक्षा निकायका विभिन्न पदहरूको सघन तयारी कक्षाहरू।
VIP करियर, न्यू प्लाजा, पुतली सडक, काठमाडौँ। फोन नम्बर 01-44-26-149, 98-61-84-79-28।
VIP को साथमा सफलता तपाईको हातमा।
हामी हिमालयन बैंक बढेको छौ अगाडि, सबको साथमा साथ, विश्वासको साथ।
हिमालयन बैंक लिमिटेड, विश्वासको साथ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भोलि संयोजन समितिको बैठक बस्ने भएको छ। बालुवाटारमा हुने बैठकमा दुई पार्टी बीच मिल्न बाँकी रहेका विषयमा छलफल हुनेछ। युवा संघ नेपालको 28 स्थापना दिवसको अवसरमा काठमाडौँमा आज भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि दुई पार्टी बीच ठोस रूपमा छलफल हुने जानकारी दिनुभयो।
एकताको विरुद्धमा छन् उनीहरूले लेख्या लेखै छन् भन्या भनेछन्, फाटो बढ्दैछ, यता फर्केको र यता फर्केको फोटो बनाउँछन्, कता कता फर्किएका छन् हेर्न सञ्चार माध्यमहरू भोलि बिहान बालुवाटार आए हुन्छ। एमालेका नेता यता फर्किया छन् उता फर्किया छन् भन्ने हल्ला पनि छ। भोलि बेलुका 4 बजी बालुवाटार आए हुन्छ, कता फर्किया रहेछन् एमालेका नेता।
प्रधानमन्त्री ओलीले दुई पार्टी बीच फाटो आएको भनेर खेल्ने बोल्नेहरूलाई पनि जवाफ दिने गरी दुई दिनको मिति राखेर पार्टी एकताको घोषणा गर्ने दावी पनि गर्नुभयो।
नेकपा एमाले र माओवादी केन्द्र दुईटा मिलेर साझा घोषणा पत्रका साथ हामी चुनाव लडेका थियौँ, संयुक्त रूपमा सरकारमा छौँ, एउटै साझा कार्यक्रमका साथ नीति कार्यक्रम र बजेट साझा आउँछ, हामी सँगै सरकारमा छौँ। कुनै पनि दिन तपाईँहरू अनौठ नमान्नु होला, दुई दिनको मिति राखेर पनि घोषणा एकताको घोषणा हुन सक्छ, कुनै पनि दिन। दुई दिनको मिति राखे हामीलाई धेरै तयारी केही गर्नु छैन, गर्ने भनेपछि गर्ने, छोटो समय राखेर दुई दिनको मिति राखेर तिन दिनको मिति राखेर हामी पार्टी एकताको घोषणा गर्न सक्छौँ र निकट भविष्यमा घोषणा हुँदैछ।
यसैबीच पार्टी एकताका विषयमा एमाले नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको छलफलमा पार्टी एकताका लागि एकता संयोजन समिति बैठक तत्काल बोलाउने विषयमा कुराकानी भएको एमाले नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो। बैठकमा नेता नेपालले आशंकामा नबस्न र सबै कुरा संयोजन समितिको बैठकमै राख्न प्रचण्डलाई सुझाव दिनुभएको थियो। तर प्रचण्डले भने प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला व्यवहार र भनाईले आशंका उब्जिएको बताएको प्रचण्ड निकट स्रोतले जनाएको छ। माओवादी केन्द्रले पार्टी एकताका लागि एमालेसँग बराबरी संख्या माग गरेपछि पार्टी एकता प्रक्रियाका विषयमा छलफल रोकिएको छ। दुई दलले यसअघि दुईपल्ट एकता घोषणाको मिति टारेका छन्। दुई नेताबीच कार्ल मार्क्सको जन्म जयन्तीको दुई शताब्दीको सन्दर्भमा जेठ 16 र 17 गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउने बारेमा समेत छलफल भएको थियो।
तराई मधेसको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश दुईका सांसदहरूले सरकारसित माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसित संघीय सांसदहरूले सामूहिक भेट गरी आज प्रदेश दुईको समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न लिखित रूपमै माग गरेका हुन्। सरकारको नीति तथा कार्यक्रममा तराई मधेस समृद्धिमा प्रधानमन्त्री अभियान कार्यक्रम राखेर बजेट छुट्याउनु पर्ने उनीहरूको सुझाव छ। पिछड़िएको क्षेत्र भएकाले प्रदेश दुईमा कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड़ दिन पनि सरकारको ध्यान आकर्षण गराएको राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले जानकारी दिनुभयो।
दुई नम्बर प्रदेशको समस्या भनेको सबभन्दा ठूलो समस्या कृषिसँग जोडिएको छ र चुरेसँग जोडिएको छ। चुरेको सुरक्षा हुन सकेन भने हाम्रो अस्तित्व नै सङ्कटमा छ। हामीले त्यो कुरो राखेका छौँ। त्यसै सिँचाइका कुरोहरू छन्, कृषिसँग सम्बन्धित कुरोहरू छन्, अरू उद्योग व्यवसायका कुरोहरू छन्। कुरो त धेरै छन् तर मूलत अहिले चाहिँ चुरेसँग सम्बन्धित रहेर अलिक बढी कुरो गर्नु बढी र त्यहाँको विकास निर्माण सरकारको विशेष ध्यान जानुपर्छ भन्ने कुरो गरेका छौँ।
सांसदहरूको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले तराई मधेसको शिक्षा, खानेपानी, सिंचाई सुविधा र डुबानको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।
कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको हिल्सा नाकाको अध्ययन गर्ने भएको छ। हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि अध्ययन गर्न लागिएको हो। आयोगले विज्ञका रूपमा डाक्टर हरिरोकालाई छनौट गरिसकेको छ। हिल्सालाई प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्र लगायतको संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। कर्णाली करिडोरका रूपमा कालीकोटको मानमा सिमीकोट हिल्सा सड़क खण्ड विकास हुन लागेका कारण त्यस क्षेत्रमा भन्सारको व्यवस्था गरी राजस्व विस्तार गर्ने अध्ययनको उद्देश्य छ। यस्तै त्यहाँ हुने चोरी निकासीलाई न्यूनीकरण गर्न पनि नाका क्षेत्रका विभिन्न ठाउँमा भन्सारको व्यवस्था गर्नुपर्ने आवश्यकता छ। 7 लाख रूपियाँको लागतमा हुन लागेको अध्ययन चालू आर्थिक वर्षभित्रै पूरा हुने आयोगका सूचना अधिकारी मोहन प्रसाद नेउपाणेले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति सदस्यमा आवेदन दिएका साथै प्रदेश र विभिन्न कोटाका सदस्य निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिको चुनावका लागि आज बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी दरखास्तको समय तोकिएकोमा आवश्यक उम्मेद्वारी मात्रै परेपछि सबै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो। कांग्रेस संसदीय दल कार्यसमिति सदस्य बनेका नेताहरूको नाम तपाईँले उज्यालो.com पढ्न सक्नुहुनेछ।
विभिन्न क्षेत्रका विज्ञले नेपालमा संघीयता असफल हुन्छ कि भनेर अहिले नै बहस गर्नु हतारो हुने बताएका छन्। समृद्धि फाउण्डेशनले ललितपुरमा गरेको कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनालले स्थानीय तहको चुनाव भएको बल्ल 1 वर्ष बितेको र उनीहरूले ऐन कानून बनाउन शुरू गरेको बेलामा केही घटनालाई लिएर संघीयता देशले धान्नै सक्दैन भन्नु गलत हुने बताउनुभयो। प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रमुख वैकुण्ठ अर्यालले 1 वर्षभित्रै संघीयताको सफल कार्यान्वयन अपेक्षा गर्नुभन्दा पहिले धेरै कुरा सोच्नुपर्ने बताउनुभयो। उहाँले संविधान जारी भएको 1-2 वर्षभित्रै घर दैलोमै सबै सेवा सुविधा पाइन्छ भन्ने दलहरूले आशा देखाएकाले नागरिक आत्तिएको तर यसको सफल नतिजाका लागि 2-4 वर्ष कुर्नै पर्ने बताउनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्त भित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्त भित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हार्दिक निमन्त्रणा।
पाल्पाको तानसेनमा रहेको सेन माध्यमिक विद्यालयले यही जेठ 4 गते मनाउन लागेको स्वर्ण महोत्सवको अघिल्लो दिन जेठ 3 गते बिहिबार पुनर्मिलन कार्यक्रम राखेकाले उक्त दिन देशभर छरिएर रहनुभएका पूर्व विद्यार्थी, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक संघका पूर्व पदाधिकारीलाई सहभागी भइदिनु हुन निमन्त्रणा पठाइसकिएको छ। परिस्थितिवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई निमन्त्रणा मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
कार्यक्रम हुने स्थान तानसेन नगरपालिकाको ठूलो हल, समय बिहान 11 बजेदेखि।
सम्पूर्ण पूर्व विद्यार्थी, सेन माध्यमिक विद्यालय, तानसेन, पाल्पा।
हामी हिमालयन बैंक बढेको छौं अगाडि, सबको साथमा साथ, विश्वासको
Himalayan Bank Limited, Vishwas ko saath.
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले र माओवादी बीच पार्टी एकताका बारेमा भोलि छलफल हुने, तराई मधेसको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश दुईका सांसदको माग लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। चार नम्बर प्रदेशको केन्द्र रहेको पोखरा लेखनाथ महानगरपालिका नेपालको प्रमुख पर्यटकीय गन्तव्य पनि हो। चीनसँग जोड्ने कोरला नाका र भारतसँग जोडिने नवलपुरको त्रिवेणी नाका जोड्ने कालीगण्डकी कोरिडोर सड़कको कारणले पनि पोखरामा आर्थिक सम्भावना बढ़ेको छ। सिंगो चार नम्बर प्रदेशलाई नै ग्रेटर पोखरा भन्न थालिएको छ भने पोखरालाई स्मार्ट सिटी बनाउने कुरा पनि चलेका छन्। निर्वाचित जनप्रतिनिधि आइसकेपछि पोखरामा एक वर्षमा के भयो त? पोखराबाट साथी हिमनिधि लौडारी।
स्मार्ट सिटी बनाउने मुद्दा पोखरा लेखनाथ महानगरपालिकाको चुनावमा सबैका मुख्य मुद्दा बनेको थियो। तर स्मार्ट सिटी भनेको के हो त्यसबारेमा अझैसम्म महानगरपालिकाका बासिन्दालाई कसैले पनि बुझ्ने गरी भनेका छैनन्। नगर प्रमुख मानबहादुर जीसीको परिभाषा चाहिँ यस्तो छ।
स्मार्ट सिटी भन्ने बित्तिकै हाम्रो यहाँको सड़क, हाम्रो यहाँको खानेपानी, हाम्रो यहाँको शिक्षा, स्वास्थ्य भयो, अनि त्यति मात्र होइन सड़क भयो, विद्युत भयो, यातायात भयो, यी हरेक कुराहरू त्यो ढङ्गको हुन जरुरी छ। र अहिले अहिले हामीले यसलाई के अरे अब यसलाई हामीले पूर्वाधारहरू निर्माण गर्न लागिरहेका छौँ। र अब अर्को कुरो भनेको अब हामी अब यो चाहिँ नयाँ व्यवस्थामा प्रविधिको युगमा आइसकेछौँ। अब हामी कारले धाइराख्नुभन्दा पनि आफ्नै घर बसेर महानगरपालिकाले दिने सेवा सुविधाहरू के हुन् भन्ने हेर्न पाओस्, अथवा आफ्नै घर बसेर अब कम्ती हामी महानगरपालिकामा तिर्न पर्ने करहरू तिर्न पाओस्, यो खालको प्रविधि मैत्री बनाएर लिएर जाँदाखेरि यो स्मार्ट ग्रिनरीको कुरा होला, फोहोरको व्यवस्थापनको कुरा होला, यी सबै कुरालाई व्यवस्थापन उन्मुख बनाएर लिएर गइसकेपछि आहा भन्ने भइसकेपछि बल्ल मलाई लाग्छ धेरै स्मार्ट सिटीको अझ त्यो ट्राफिक जाम नभएको हुनसक्ला, शान्ति सुरक्षाको व्यवस्थापन भएको हुनु पर्यो, यी सबै कुराहरू पुरा गर्नको लागि केही समय लाग्छ, त्यो दिशातिर हामी अहिले उन्मुख छौँ।
भूगोलको हिसाबले पोखरा नेपालकै सबैभन्दा ठूलो महानगरपालिका हो। त्यति मात्रै होइन, पोखरा नेपालको प्रमुख पर्यटकीय स्थल पनि हो। संसारभरका मान्छे घुम्न आउने पोखरालाई स्मार्ट सिटी बनाउने काममा के उपलब्धि भएको छ त? फेरि नगर प्रमुख जीसी।
सबभन्दा ठूलो उपलब्धि भनेको हामीले देखिने गरेर प्रविधि मैत्री सेवा हामीले अहिले 3300 वडामा भर पर्दो र दिगो अनि त्यहाँ मेन जनशक्ति सहितको 3300 वडामा प्रविधि मैत्री सेवा उपलब्ध गराउनको लागि हामी अब रिजल्ट निक्लिने ठाउँमा पुर्याउन सकेका छौँ, रिजल्ट निकाल्ने गरेर अगाडि बढ्न सकेका छौँ। र आउने आर्थिक वर्ष साउन 1 गतेबाट महानगरपालिकामा यति धेरै नागरिकहरूको सामान्य कामलाई फलो नहुने गरेर हामीले गराएका छौँ।
मेयर साहबका कुरा पत्याउने हो भने पहिलो उपलब्धिलाई भोग्न अझै 2 महिना कुर्नुपर्छ। तर पोखरामा पार्किङको समस्या उस्तै छ, सभागृह उस्तै लथालिङ्ग अवस्थामा छ, विद्युतका तार लत्रिएर जालो नै लागेको छ, मापदण्डमा मनपरी कायमै छ, नगरवासीको बुझाइमा रिबन काट्दा काट्दै र भाषण गर्दा गर्दै जनप्रतिनिधिको एक वर्ष बितेको छ। तर नगर प्रमुख मानबहादुर जीसी भन्नुहुन्छ, त्यस्तो हुँदै होइन, ग्रामीण क्षेत्रलाई पनि सहर बनाउने काममा हामी लागि परेका छौँ।
त्यो रिमोट एरियालाई विकटलाई निकट ल्याउ, निकटलाई चाहिँ समृद्ध बनाऊ, जुन एउटा चाहिँ कनेक्टिभिटी सडकको बारेमा हामीले एउटा सोच बनाएर अगाडि बढेका थियौँ, त्यो कनेक्टिभिटी सडकले अहिले राम्रो चाहिँ राम्रोसँग ट्र्याक खोलेर अब व्यवस्थापन गर्न सकिन्छ है भन्ने ठाउँमा हामीले पुर्याएका छौँ अहिले।
पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मन्जु देवी गुरुङको पनि दावी छ, चुनाव जित्न साथै निर्णय गरी स्थापना गरिएको महिला हेल्प डेस्क र महिलाको लागि निशुल्क कानूनी सेवाले उदाहरणीय काम गरेको झल्को दिएको छ।
मलाई लाग्छ यो हेल्प डेस्कले राम्रै गरेको छ महिलाहरूको लागि, झन्डै तपाईँको 66-67 जति लिखित रूपमा निवेदनहरू आएका छन्। मौखिक परामर्श लिनको लागि पनि धेरै महिलाहरू आउने गर्छन् र ती परेका उजुरी निवेदनहरू जुन छन् तिनीहरूमा हामीले तपाईँको 14-15 जति मेलमिलाप गरेर पठाइसकेका छौँ। कोही प्रोसेसमा छ, कोही हामीले त्यसको प्रकृति हेरेर हाम्रो कार्यक्षेत्रभन्दा अलिकति बाहिर परेको हुनाले जिल्ला अदालततिर फरवार गरेका छौँ, कोही माथि जिप्रकातिर फरवार गरेका छौँ।
हुन त 20 वर्षपछि भएको स्थानीय तहको चुनाव, त्यसमाथि पनि संघीयताको कार्यान्वयन गरी तत्काल नतिजा निकाल्नु चाने चुने कुरा होइन। पोखराको सन्दर्भमा पनि जनप्रतिनिधिलाई कर्मचारीले असहयोग गरेका र पार्टीका कार्यकर्ताले घेरेरै काम गर्न नदिएको बाहिरबाटै प्रष्ट देखिन्छ। कार्यालयको कामको लागि चाहिने कर्मचारी नियुक्तिमा पनि विवाद, जनप्रतिनिधि र पार्टीका नेताहरूको बीचमा बोलचालै बन्द भएको अवस्थाले नगरसभामा स्पष्ट बहुमत हुँदाहुँदै पनि काम गर्न नसकेका थुप्रै उदाहरण पोखरामा बनिसकेका छन्। त्यसैले आफूले गरेका कामको आफैले प्रशंसा गरी आत्मरतिमा रमाउँदै दिन बिताउनुभन्दा पोखरालाई साँच्चीकै स्मार्ट पोखरा बनाउन अझै कम्मर कसेर लाग्नुपर्ने अवस्था पोखरामा देखिएको छ।
अब फेरि खबरकै सिलसिला, 12 वर्षे बालिकालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका नवलपरासी कावासोतीका 3 युवालाई नवलपुर जिल्ला अदालतले 13 वर्षको जेल सजाय सुनाएको छ। कावासोती नगरपालिका 13 2 वर्ष अघि 12 वर्षे बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका 3 युवालाई अदालतले जनै 13 वर्ष कैद र 1,00,000 रूपियाँ क्षतिपूर्ति को फैसला सुनाएको हो। कावासुतीका कृष्ण महतो, विनोद गुरूङ र केशव थापालाई बलात्कारमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासले सजाय सुनाएको हो। 2072 साल चैत 18 गते उनीहरूले 12 वर्षे बालिकालाई सामूहिक बलात्कार गरेका थिए।
धादिङमा एकजना अपाङ्गता भएकी महिला र एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। 55 वर्षीय अपाङ्गता भएकी महिलालाई 2075 वैशाख 22 गते बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका 5 का 35 वर्षीय किरण बस्नेतलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो। यस्तै बेनीघाट रोराङ गाउँपालिका कि 1 15 वर्षीय बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा बालिकाको काका पर्ने अर्का 1 जना पनि पक्राउ परेका छन्। उनीहरूलाई मुद्दा दर्ता गरी कार्यवाही शुरू गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो। बालिकाको पेटमा 3 महिनाको बच्चा समेत भएकाले दोषीलाई हदैसम्मको कार्यवाहीका लागि परिवारले माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीले मेडिकल माफियाहरूको सिन्डिकेट तोड्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। आज प्रेस विज्ञप्ति निकालेर डाक्टर केसीले काठमाडौँसहित देशका विभिन्न निजी मेडिकल कलेजले विद्यार्थीसित महँगो शुल्क लिएर करोड़ौं रूपियाँको कालोबजारी गरेको भन्दै मेडिकल माफियाको सिन्डिकेट विरूद्ध कड़ाईका साथ लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। सार्वजनिक यातायात क्षेत्रको सिन्डिकेट तोडेर नागरिकलाई सहज सेवा दिए झैं मेडिकल माफियाको सिन्डिकेट तोडेर विद्यार्थी र अभिभावकलाई राहत दिन डाक्टर केसीले माग गर्नुभएको छ। शुल्कमा कालोबजारी गर्ने मेडिकल कलेजको तत्काल सम्बोधन खारेजसम्मको प्रक्रिया अघि बढाउन पनि डाक्टर केसीले सरकारलाई आग्रह गर्नुभएको छ।
यस्तै निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउन सरकारी निकायले आलटाल गरेका छन्। यसअघि वृद्धि भएको शुल्क फिर्ता गर्न अनुगमन समिति गठन गर्ने भनिएको थियो, तर अनुगमन समिति गठन गर्न नै ढिला भएको छ। गएको 22 गते शिक्षा मन्त्री, शिक्षा मन्त्रालय र विभागका पदाधिकारी सँगै महानगरपालिका, नगरपालिका, प्याप्सन, एनप्याप्सनका अध्यक्षसँगै अभिभावकका प्रतिनिधि उपस्थित बैठकले निजी विद्यालयले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका विपरीत लिएको शुल्क फिर्ता वा समायोजन गर्न अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो, तर एक हप्ता बितिसक्दा पनि समिति गठन हुन सकेको छैन। समिति गठनको जिम्मा पाएका शिक्षा मन्त्रालयका सहसचिव डाक्टर हरिलम्सालले प्रक्रियागत रूपमा अघि बढ्नुपर्ने भएकाले समिति गठनमा ढिलाइ भएको बताउनुभयो।
सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
खत्तम पार्यो खत्तम खत्तम
के खत्तम भयो
सबैले पढे मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्चु पेन्चिस बोकेर हिँड्छ हेर्नुहोस्
सिप त सिक्यो नि त तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन् यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ
तर हातमा रेन्चु पेन्चिस मात्र भएर के अरू प्रमाण पत्र छैन
अब त्यो पनि हुन्छ हजुरबा हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह एकदेखि तह चारसम्म मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ
ए हो र
त्यति मात्रै हो र हजुरबा अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ
अनि मान्यता
संसार भरि पाइन्छ मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्
अनि कसले गर्दैछ यस्तो राम्रो काम
सिटिभिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 र 62 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42-38-545-423-8545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर सरकारले रसुवाको पार्वती कुण्ड गाउँपालिकामा निर्माण हुने सालासुङ्गी जलविद्युत आयोजनामा चिनिया कम्पनीको 14 अर्ब रूपियाँ लगानी गर्न स्वीकृति दिएको छ नेपाली प्रवर्धकको समेत सहकारीमा चिनिया कम्पनीले लगानी गर्न लागेको हो 78 MW क्षमताको यो आयोजना सालासुङ्गी पावरले निर्माण गर्न लागेको हो नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी सान्जेन जलविद्युत कम्पनी लिमिटेडले अहिले निर्माण गरिरहेको माथिल्लो सान्जेन जलविद्युत आयोजना भन्दा झण्डै 500 मिटर भन्दा विद्युत गृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले 3 वर्ष पहिले अनुमति लिएको थियो
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय जलेश्वर वितरण केन्द्र महोत्तरीका इलेक्ट्रिसियन लालबाबु पण्डित सहित 3 जना विरूद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ राइस मिलमा 3 फेज विद्युत मिटर जडान गर्नका लागि 30,000 रूपियाँ घुस लिएको आरोपमा पक्राउ परेका पण्डित सहित बाबु साहेब सिंह र संजीव कुमार शाह विरूद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो
अस्ति बेलुकीको भारी वर्षाका कारण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापमा पानीको भल पसिएपछि आज चौतारामै बसेर स्वास्थ्य सेवा सञ्चालन गरिएको छ आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा रहेको 8 कोठाहरूमा बाढ़ी पसेर क्षति गरेकाले कार्यालयको अगाडि रहेको चौतारामा बसेर स्वास्थ्य सेवा सञ्चालन गरिएको हो कार्यालयमा खहरे खोलाले ल्याएको गेगर सहितको माटो पसेपछि कार्यालयका सबै कोठाहरू डुबानमा परेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका कविराज दीपक कुमार कार्कीले जानकारी दिनुभयो
मेरो पनि भन्नु छ
ललितपुरका मेयरले 3 विषयमा फेल भए अरूमा पास मात्रै भनेको खबर उज्यालो अनलाइनमा पढेर मोहन महतको सुझाव छ मेयर साहब प्रदूषण र फोहोर हटाउन खासै बजेट चाहिँदैन समन्वय र जाँगरको खाँचो छ। पैदल यात्रीको बाटो व्यापारीले कब्जा गरेका छन्। त्यस्ता समस्या हटाउन तपाईँको एउटा कदम नै पर्याप्त छ। त्यसैले आफ्नो इच्छा शक्ति बढाएर सबैमा पास हुनुहोस्। शुभकामना।
महोत्तरीमा बस दुर्घटना हुँदा 50 जना घाइते भएको खबर उज्यालोमा सुनेर र पढेर शंकर उप्रेती लेख्नुहुन्छ। दुर्घटना हुन्छ तर कारण के हो कहिल्यै थाहा हुँदैन। सरकारले सिन्डिकेट तोड्ने मात्र होइन धेरै यात्रु बोकेर स्पीडमा कुदाउने चालकलाई पनि कार्यवाही गर्नुपर्छ अनि सड़क दुर्घटना कम हुन्थ्यो कि।
धरहरा पुननिर्माणको शिलान्यास असारमा गर्ने खबर सुनेर विजय श्रेष्ठ लेख्नुहुन्छ। कछुवा गतिमा भएको पुननिर्माण देख्दा पनि उदेक लाग्छ। यो असारमा थालनी गर्ने अनि सक्ने चाहिँ कहिले होला।
गोर्खाबाट छविलाल खनाललाई पनि भूकम्पपछिको पुननिर्माणमा भएको ढिलाइप्रति चित्त बुझेको छैन। उहाँ लेख्नुहुन्छ, सरकारी काम कहिले जाला घाम भने झैं भयो पुननिर्माण त। मैले त ऋण गरेर घर बनाए तर तेस्रो किस्ता पाउने सुरसार छैन। सुन्छु शहरतिर ढलेका सम्पदा र घर पनि उठेका छैनन् रे।
अनि रामप्रसाद पाण्डे लेख्नुहुन्छ, देश विकासका बारेमा सोच्नुपर्ने बेलामा हाम्रो देशका नेताहरू एकअर्कालाई आरोप प्रत्यारोपमा समय बिताइरहेको देख्दा दुःख लाग्छ। बजेट आउने महिना आयो, अब चुनाव ताका गरेका बाचाहरू कति पूरा हुन्छ हेरौं।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र जानुका दुबाडी। अब एउटा विदेशको खबर। भारतको कर्नाटक राज्यको विधानसभामा पनि भारतीय जनता पार्टी बीजेपी ठूलो दल बन्ने निश्चित भएको छ। कर्नाटक राज्यमा भएको विधानसभा चुनावको मतगणनाको पछिल्लो विवरण अनुसार बीजेपी ठूलो दल बनेको छ, तर उसले स्पष्ट बहुमत भने नल्याउने भएको छ। कर्नाटकका 224 सीट मध्ये बहुमतका लागि 113 सीट आवश्यक हुन्छ। मतगणना भइरहेको 222 स्थान मध्ये बीजेपीले 104 स्थानमा अग्रता बनाएको छ। कांग्रेस अहिले 78 र जनता दल जेडीएस पार्टीले 38 सीटमा अग्रता कायम गरेका छन्। कर्नाटकमा बीजेपीको बहुमत नपुग्ने देखिएपछि कांग्रेस अहिले र जनता दल जेडीएसले सरकार बनाउने तयारी पनि थालेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। हिजो निधन भएका नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो। सन् 1984 1998 लगातार 13 वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्न खेल क्षेत्रका व्यक्तिहरू रंगशाला पुगेका थिए। लामो समयदेखि कलेजोको रोगबाट पीड़ित शाहको थापाथली स्थित नर्विक अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको थियो।
सुनसरी 11 उदयपुरको गाईघाटमा चलिरहेको उदयपुर गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। थरुवट रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुनसरी 11 सेमी फाइनलमा पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल 3-3 बराबरी भएपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको हो।
र इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच खेल भइरहेको छ। घरेलु मैदानमा कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको राजस्थानले ताजा अवस्थामा 2 ओभर 3 बलको खेल सकिँदा बिना विकेट 35 रन जोडेको छ। उसका लागि जोस बटलरले 8 बलमा 16 रन बनाएका छन् भने राहुल त्रिपाठीले 7 बलमा 19 रन बनाएका छन्। आजको खेलमा समान 12 अंक भएका दुवै टीमका लागि प्लेअफमा स्थान सुरक्षित बनाउन जित्नै पर्ने दबाव छ। यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किङ्स इलेभेन पञ्जाबलाई 10 विकेटले हराएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेकपा एमाले र माओवादी बीच पार्टी एकताका बारेमा भोलि छलफल हुने। 2 दिनको मिति राखेर पार्टी एकता घोषणा गरिने एमाले अध्यक्ष ओलीको भनाई।
तराई मधेसको विकासका लागि विशेष कार्यक्रम ल्याउन प्रदेश दुईका सांसदको माग। कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको हिल्सा नाकाको अध्ययन गर्ने।
नवलपरासीमा 12 वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्नेलाई 13 वर्षको जेल सजाय। बलात्कारमा संलग्न 3 जनाले जनै 1,00,000 रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने।
भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी बीजेपी ठूलो दल बन्ने, सरकार बनाउन उसको बहुमत भने नपुग्ने।
र नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।